अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्ज भन्सार प्रकरण, बिना भन्सार 2 वर्षमा 7 ट्रक सिलसिलेवार तस्करी, कुनै पनि घटनामा कर्मचारीलाई कारवाही भएन, भन्सारको क्यामेरा बिग्रियो।
आचार संहिता विपरीत प्रदेश नम्बर 6 मतदाता ओसार्न हवाई चार्टर, चुनावलाई 500 प्रहरी अपुग, डोल्पाका स्थानीय तहमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा।
बाँकेमा दुध भण्डारमा समस्या, क्षमता भन्दा बढी दुध संकलन, महिलाहरूको पाठीघर खस्ने समस्या प्रति नेपालगञ्जका जनप्रतिनिधि चिन्तित।
र बाँकेका बाढी पीडितलाई चिसोको चिन्ता, नेपालगञ्ज म्याराथनको तयारी सुरु।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1 लाख र 100 भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीको सुरुमा नेपालगञ्ज भन्सार प्रकरणको खबर रहेको छ। बिना भन्सार 2 वर्षमा 7 ट्रक सिलसिलेवार तस्करी, कुनै पनि घटनामा कर्मचारीलाई कारवाही भएन, व्यवसायलाई मात्र कारवाही भयो, भन्सारको क्यामेरा बिग्रियो लगायतको खबर रहेको छ। भन्सार कार्यालय नेपालगञ्जको मिलेमतोमा राजस्व छल गरी भित्रिएको 30 लाख रुपियाँ बराबरको मेसिन र सामग्री प्रहरी बरामद गरेपछि भन्सार कर्मचारीको विश्वसनीयतामाथि चौतर्फी रूपमा प्रश्न खडा भएको छ। 30 लाख पर्ने खरिद मेसिन सहित शनिबार राति बरामद भएको ट्रक पहिलो घटना होइन। पछिल्लो 2 वर्षभित्र लाखौँको सामग्री सहित 7 मालवाहक ट्रक प्रहरी नियन्त्रणमा परेको छ। नेपालगञ्ज भन्सार कार्यालयबाट सामान्य तस्करी मात्रै हुन्छ भन्ने अनुमानका बीच कर्मचारी मिलेमतोमा ट्रकबाटै तस्करी हुने गरेको बाहिर आएको छ। देश हितका लागि सङ्कलन हुने कर राजस्व नै गुम्ने हिसाबले कर्मचारीको गतिविधि विरुद्ध प्रहरीले कारवाही अघि सारेपछि भन्सार कार्यालयकै मिलुमतोमा सामग्री भित्रिएको सन्दर्भलाई जिल्ला प्रहरी कार्यालय बाँकेको अभिलेखले थप प्रष्ट पारेको छ। नेपालगञ्ज भन्सार कार्यालयबाट चुस्त सेवा प्रवाह पारदर्शी हुने उद्देश्यले 2 वर्ष अघि जडान भएको सिसिटिभी क्यामेरा पछिल्लो 3 महिनादेखि बिग्रिएको खुलेको छ। 2 वर्ष अघि भन्सार विभागले जडानका लागि व्यवस्था गरेको क्यामेरा चेक जाँच हुनुपर्ने स्थानमा बिग्रिएको पाइएको हो। भन्सार अघि खास गरी कर्मचारीले चेक जाँच गर्ने स्थानमा क्यामेरा बिग्रिएको छ। करोड बढी राजस्व दिनहुँ सङ्कलन गर्ने स्थानमा क्यामेरा बिग्रिएको 3 महिनासम्म मरम्मत वा परिवर्तन किन हुन सकेन, यो प्रश्न चाहिँ ठुलो रहेको छ। नेपालगञ्ज भन्सार भएर भित्रिएको र कर नतिरेका कारण प्रहरीले बरामद गरेको खुद्रा तस्करीका अनुपात झन्डै 2 करोड रहेको पाइएको छ। भारतीय क्षेत्रबाट उपभोग्य कपडा जन्ने वा सामान्य कस्मेटिक सामग्रीहरू बरामद गरेर प्रहरीले राजस्व कार्यालयमा बुझाउँदै आएको विवरण 2 वर्षमा 1,95,00,000 28,043 रुपियाँ पुगेको छ। भन्सारमा भइरहेको आर्थिक चलखेलबारे विभिन्न तथ्यहरू बाहिर आइरहँदा प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले अझ सेटिङको प्रक्रियालाई प्रष्ट पारेको छ। साइकल, रिक्सा, टाँगा, ई रिक्सा, मोटरसाइकल लगायतबाट बरामद भएको सामग्रीको मूल्य हो जिल्ला प्रहरी कार्यालय बाँकीका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले भन्नुभयो। सवारी साधन चेक जाँचका क्रममा कर नतिरेको पाइएपछि कारवाहीका लागि बरामद गरिएको हो। आजको दैनिक नेपालगञ्जमा विनय दीक्षितले खबर लेख्नु भएको छ।
निर्वाचन आचार संहिताको दफा 5 खण्ड खले मोटर बाटो नभएका जिल्लाका प्रतिनिधि सभा सदस्य उम्मेद्वारले चुनाव प्रचार प्रसारका लागि 4 घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। सोही दफा अनुसार प्रदेश सभा सदस्य उम्मेद्वारले भने 2 घोडा प्रयोग गर्न पाउँछन्। तर राष्ट्रिय सडक सञ्जालले नछोएका जिल्लाका उम्मेद्वार घोडा होइन, आचार संहिता विपरीत हवाईजहाज चार्टर गरी पार्टी नेता कार्यकर्ता र मतदाता ओसार्न बाध्य छन्। वाम गठबन्धनका तर्फबाट हुम्लाका प्रतिनिधि सभा सदस्य उम्मेद्वार बन्नुभएका माओवादी केन्द्रका छिमी लामालाई पार्टी कमिटीले काठमाडौँबाट ल्याउनुपर्ने 200 मतदाताको सूची बुझाएको छ। सबैलाई जहाज चार्टर गरेर ल्याउन गाह्रै छ। लामाले कान्तिपुरसँग भन्नुभयो, अगुवा नेता कार्यकर्तालाई भने ल्याउनै पर्ने बाध्यता छ। उम्मेद्वारका लागि सबैभन्दा ठूलो खर्च र टाउको दुखाइ यसैमा छ। शुभेच्छुक मतदाताको पनि 50% हवाई भाडा आफूले बेहोर्नु परेको उहाँ सुनाउनुहुन्छ। प्रचार सामग्री ओसार्न महँगो हवाई भाडा खर्चनु छँदैछ। कर्णाली क्षेत्रका 2 जिल्ला हुम्ला र डोल्पामा मोटर बाटो पुगेको छैन। मोटर बाटो पुगे पनि मुगु र जुम्लाका अगुवा नेता कार्यकर्ता पनि उम्मेद्वारकै खर्चमा जहाज चढेर चुनावका लागि घर फर्कने गरेका छन्। हुम्लाका तल्लो भेगका विद्यार्थी र युवालाई भने आफूले बाजुरा तथा मुगुसम्म मोटर चढेर आए पैदल हिँडेर गाउँ आउन अनुरोध गरेको उल्लेख गर्दै लामाले 5 उद्योग चलाएर चुनाव लड्नेलाई ठिकै छ, पार्टी चलाएर बस्ने इमान्दार नेतालाई एकदमै गाह्रो छ। काठमाडौँ तथा नेपालगञ्जबाट हुम्ला डोल्पा र मुगुमा जहाज चार्टर भाडा प्रति व्यक्ति 9,000 15,000 छ। दुर्गममा थोरै भुटले हारजित हुन्छ, त्यसैले आफ्ना पार्टी नेता कार्यकर्ता र शुभेच्छुक मतदातालाई जिल्ला फर्काउनु कर्णालीका उम्मेद्वारलाई चुनौती बनेको छ। आजको कान्तिपुरमा जनक नेपालले लेख्नु भएको छ।
यस्तै प्रदेश नम्बर 6 पहिलो चरण निर्वाचन हुने 6 प्रदेशका 7 जिल्लाका 500 प्रहरी अपुगिरहेको बताइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार 599 मतदान केन्द्रका लागि झन्डै 4,000 प्रहरी मात्र उपलब्ध छन्। प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी रणबहादुर चन्दले भौगोलिक विकटता, दलहरूको प्रभाव र स्थानीय निर्वाचनको अवस्थालाई विश्लेषण गर्दा मतदान केन्द्रमा 8-15 प्रहरी खटाउनु पर्ने बताउनुभयो। उता डोल्पामा स्थानीय तह र माताहतका वडामा कर्मचारी नहुँदा विकासका काम प्रभावित भएका छन्। सरकारले स्थानीय तहहरूमा आवश्यकता अनुसार कर्मचारी व्यवस्था गर्न नसक्दा समस्या भएको जनप्रतिनिधिको गुनासो छ। प्रमुख जिल्लाधिकारी नेतृत्वको स्थानीय तह कर्मचारी व्यवस्थापन समितिले जिल्लाका विषयगत कार्यालयका कर्मचारीलाई स्थानीय तहमा पठाए पनि अधिकांश अझै हाजिर भएका छैनन्। कान्तिपुरमा खबर छ।
बाँकेका स्थानीय तहका जनप्रतिनिधिले पाठेघर आँखस्ने समस्यालाई समुदाय स्तरबाटै रोक्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। समुदायमा अझै पनि थुप्रै विपन्न महिला आफ्नो समस्या लुकाएर बस्नु परेको बताउँदै जनप्रतिनिधिले गाउँ गाउँमा सचेतनासँगै औषधि उपचारका लागि स्थानीय तहबाट पनि बजेट विनियोजन गर्ने आश्वासन दिएका छन्। आँखस्ने सवालमा हिजो नेपालगञ्जमा आयोजित सरकारवाला सङ्घको अन्तर्क्रियामा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले पाठेघर खस्ने समस्यालाई पर्याप्त जनचेतना र औषधि उपचार मार्फत न्यूनीकरण गर्नुपर्ने बताउनुभयो। यसका लागि उपमहानगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था मार्फत पाठीघर खोज्ने समस्याबाट पीडित महिलाको उपचारमा पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले लेख्नु भएको छ।
तीन महिनादेखि देवीकी जैसीको 5 परिवार राप्ती सुनारी 2 पाटेचौर स्थित सिद्ध साइकोबारी सामुदायिक वनको जग्गामा बनाएको अस्थायी टारामा बसिरहेको छ। गर्मी जसो तसो कटाए पनि जाडो सुरु भएकाले उहाँमा चिन्ता सताएको छ। टहरोमा बलियो पर्खाल छैन, जङ्गलका घाँसपातले बारीको टहरामा राति शीत चुहिन्छ। रुघाखुकी र ज्वरोले 2 थलिएका उहाँलाई बालबालिकालाई जाडोमा जोगाउन भन्ने चिन्ताले सताउन थालेको छ। ती बसोबास गरिरहेका टिकाराम बटाला जाडोमा वृद्ध र बालबालिकालाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको सुनाउनुहुन्छ। जङ्गलबीच बस्ती छ, साँझ बिहान चिसो सिरिटो चल्छ, शीतले सधैँ ओछ्यान भिजाएकै हुन्छ। उहाँले भन्नुभयो, यही अवस्था रहे जाडोमा कसरी बाँच्ने? उहाँहरू मात्र होइन, वनको जङ्गलमा बस्दै आएका 103 पीडित परिवारको विचल्य छ। राप्ती किनारको टिकुलीपुरमा गत सावन 27 आएको बाढीले घर भत्काएपछि उनीहरू अस्थायी शिविरमा बस्दै आएका छन्। उनीहरू शास्तिले दिन बिताइरहेका छन्। केही गैर सरकारी सङ्घ संस्था र दाताले दिएको लुगाका भरमा गुजारा गर्दै आएका उनीहरूलाई हावा र शीत नछल्ने टाहारामा कसरी शीतलहर छल्ने भन्ने चिन्ता छ। यो बाँकेको खबर रहेको छ। आजको कान्तिपुरमा कृष्णप्रसाद गौतमले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा महिलाहरूको आँख खस्ने सवालमा सबैको चासो हुन जरुरी,
किनभने महिलाहरूसँग जहाँ चाहिँ 9 महिनासम्म बच्चा बस्छ त्यो ठाउँ बाहिर झर्ने प्रक्रिया जुन देखिँदैन र भन्न पनि मिल्दैन। यसले यो कारणले कम गर्ने हो भने चाहिँ स्थानीय सरकारवालाहरूले यसमा चाहिँ पाठेघर खस्न नदिने रूपमा काम गर्नु पर्यो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363।
इस क्षेत्र का पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशी द्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल, हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081520872 र 98580218072।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483553523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालमा महिलाहरूको आङ खस्ने समस्या जटिल बन्दै गएको छ। राज्यले आङ खस्ने समस्या भएका महिलाहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरे तापनि प्रभावकारी उपचार पाउन सकेका छैनन्। यसैबीच हामीले आङ खस्ने समस्या र राज्यले खेल्नुपर्ने भूमिकाका विषयमा कुराकानी गर्दै वातावरणीय कृषि तथा विकास केन्द्र अन्तर्गत प्रजनन अधिकार कार्यक्रमका प्रशिक्षक ईश्वरी नेपाल।
एकदम जटिल छ, किनभने महिलाहरूसँग सवाल छ, यो उपचार गर्नको लागि महँगो छ, हाम्रो आफ्नो यो स्वास्थ्य चौकीमा, स्वास्थ्य केन्द्रमा नजिक यो कुरा यसको सेवाहरू पाइँदैन, त्यो हिसाबले जटिल छ। किनभने महिलाहरूसँग जहाँ चाहिँ 9 महिनासम्म बच्चा बस्छ त्यो ठाउँ बाहिर झर्ने प्रक्रिया जुन देखिँदैन र भन्न पनि मिल्दैन, यसले यो कारणले उहाँको मृत्यु भइहाल्छ भन्ने कुरा पनि छैन। यो एकदम लामो समयसम्म दुःख पाएर बस्नुपर्ने सवाल हो, यो एकदम महत्त्वपूर्ण छ भन्ने लाग्छ हामीलाई।
अहिले नेपालमा यो आङ खस्ने जुन समस्या एकदमै धेरै देखिँदै गएको छ, यो अवस्थामा चाहिँ सम्पूर्ण सरकारवालाहरूले कस्तो खालको भूमिका निर्वाह गर्न जरुरी देख्नुहुन्छ?
यो सबै कुरा कम गर्ने हो भने चाहिँ स्थानीय सरकारवालाहरूले यसमा चाहिँ पाठेघर खस्न नदिने रूपमा काम गर्नु पर्यो, जसको लागि किशोर किशोरीसँग काम गर्नु पर्यो, उहाँहरूलाई सही सूचना दिनु पर्यो, सुरक्षित जाँच गर्नु पर्यो, सुरक्षित सुत्केरी हुनको लागि प्रोत्साहन गर्नु पर्यो र विशेष गरी घरभित्र आराम गर्ने कुराहरू जोडिन्छ। 3 महिनासम्म आराममा बस्नु पर्यो उहाँहरू, के पनि नगर्नु पर्यो, यसको मतलब भारी बोकाएको छैन भन्ने कुराले जोड्दैन। अर्थ केले राख्छ भने उहाँले बच्चाको थाङ्ना आफै धुनुपर्छ कि पर्दैन, आफ्नो सुत्केरी भएको लुगा आफै धुनुपर्छ कि पर्दैन, पानी उचाल्नु पर्छ कि पर्दैन, खाना बोक्नु पर्छ कि पर्दैन, त्यो सबै कामबाट हामीले आराम दिन सक्यौँ भने मात्रै उहाँहरूको पाठेघर झर्ने कुरा चाहिँ रोकिन सक्छ।
जस्तो तपाईँहरूले क्षेत्रमा काम गर्दै आउनु भएको छ र थुप्रै दिदी बहिनीहरूलाई पनि भेट्नु भएको छ, अहिले यो समस्या बढ्दै जानुमा कारण कहाँनिर पाउनु भयो?
यो बढ्दै जानुको मुख्य कारण चाहिँ महिलाहरूसँग एउटा चाहिँ थुप्रै प्रकारको हिंसाहरूको सूचक भनेको आर्थिक पहुँच छैन। उहाँलाई जस्तो एउटा मध्यम वर्गको मान्छे, अलिकति पैसा भएको मान्छे चाहिँ सिधै गएर काठमाडौँ गएर उपचार गरेर आउन सक्नुहुन्छ, सल्लाह लिन सक्नुहुन्छ, व्यायाम सिक्न सक्नुहुन्छ। तर एउटा विपन्न महिलासँग 50-60 हजार रुपियाँ लाग्छ यसको अपरेसन गर्न, त्यो महिला त्यहाँ त जान सक्नुहुन्न। त्यसले गर्दा त्यसको लागि भनेको उहाँहरूले स्रोत पाउने कुरासँग जोडिन्छ, हिंसासँग जोडिन्छ, अधिकारसँग जोडिन्छ, पारिवारिक सहयोग कुरा दिइन्छ र श्रीमानले सपोर्ट गर्ने कुराहरू समेत जोडिन्छ सकिन्छ।
भनेपछि अब यस्तो अवस्थामा चाहिँ त्यस्ता खाले महिलाहरूका लागि राज्यले पनि कस्तो खालको व्यवस्था ल्याउनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
एकदमै राम्रो प्रश्न। यो राज्यले चाहिँ थुप्रै किसिमको, एउटा चाहिँ उहाँहरूलाई जब विवाहित हुँदैछ अथवा ऊ किशोरी प्रवेश किशोरी उमेरको सुरुवात हुँदैछ त्यति बेलादेखि नै प्रजनन स्वास्थ्यको कुरा गर्न जरुरी छ र त्यति बेलादेखि नै तिम्रो चाहिँ बाल विवाह गर्नु हुँदैन। तिमीले बाल विवाह गर्यो भने पाठेघर झर्न सक्छ, तिमीले गर्भ जाँच गरेनौ र सुरक्षित सुत्केरी भएन भने तिम्रो पाठेघर झर्न सक्छ भन्ने जस्ता कुराहरू चाहिँ राख्न जरुरी छ र हरेक यो सजिलो पनि पाउनुपर्छ, यसको उपचार सेवाहरू सजिलो पाउनुपर्छ। मलाई पाठेघरमा समस्या भयो भने म नजिकको स्वास्थ्य केन्द्रमा गएर मेरो पाठेघरमा के समस्या हो भनेर उपचार पाउन सक्ने स्थिति आयो भने मात्रै पाठेघर जोगाउन सकिन्छ।
उपचार पद्धतिमा आइसकेपछि महिलाहरूलाई कस्तो खाले असर पर्न जान्छ भन्ने एउटा भ्रम छ।
यो चाहिँ उपचारको हिसाबले 3 किसिमको गरिन्छ। एउटा चाहिँ यो चरण झर्ने नै 3 स्टेपमा झर्छ। पहिलो चरण भनेको महिला आफैले थाहा पाउँदैनन् र दोस्रो चरणमा योनिद्वारको मुखमा आउँछ र हिँडुल गर्दा उठबस गर्दा टुक्रुको बस्दा त्यो चिज योनि मार्गको मुखमा आउने भयो। जब त्यति बेलासम्मको चाहिँ सजिलै रिङ प्रेसरी लगाएर एउटा हामीले स्थानीयमा स्वास्थ्य चौकीमा रिङ प्रेसरी लगाएर माथि पठाउन सकिन्छ। जब तेस्रो चरणको जब आउँछ त्यति बेला भनेको योनि मार्गबाट बाहिर खस्छ, यसको लागि अपरेसन गरेर फाल्नुपर्छ। अपरेसन गरिसकेपछि चाहिँ के समस्या छ, सामाजिक रूपमा के भ्रम छ भने श्रीमान श्रीमती बिचको सम्बन्ध राम्रो हुँदैन अब पाठेघर फाल्यो भने र फाल्नु हुँदैन भन्ने पनि छ कि। कतिपय अवस्थामा चाहिँ फाल्नुपर्छ भनेर डक्टरले नै पहिचान गरिसकेको हुन्छ, त्यो चिजलाई फाल्न दिएको छैन र त्यो फालिसकेपछि चाहिँ जसरी एउटा महिनावारी सुकिसकेपछि हातखुट्टा पोल्ने, हातखुट्टा झमझम हुने, निन्द्रा नलाग्ने खालको समस्या हुन्छ भने पाठेघर फालिसकेपछि त्यो समस्या सँगसँगै उहाँहरूको चाहिँ अब यौन अङ्गहरू सुक्खा हुने कारणले चाहिँ पोल्ने कहिलेकाहीँ त्यो कारणले अरू मानसिक तनावहरू कहिलेकाहीँ हुनसक्ने समस्याहरू हुनसक्छ। जसको कारणले श्रीमान श्रीमती बिचको सम्बन्ध हाम्रो प्र्याक्टिकल अनुभवमा चाहिँ त्यसले कुनै असर पार्दैन, त्यो पालिरहनु भन्दा त्यो फाल्नु बेटर होला।
अब स्थानीय तहले पनि यो सवाललाई कसरी उठाउनुपर्छ भन्ने लाग्छ, यो क्षेत्रमा लामो अनुभव भएको हिसाबले के भन्न चाहनुहुन्छ?
हजुर, यसको लागि राज्यले त फ्रीमा उपचार सेवा भनिसकेको छ, तर अब फ्रीमा हो भने यहाँको स्तर उन्नति हस्पिटलको अञ्चल हस्पिटलको स्तर उन्नति भएर अञ्चल हस्पिटलमै रेगुलर उपचार पाउने हुनु पर्यो। पाठेघरको अपरेसन गर्नलाई शिविर आएको बेला कुर्नुपर्ने अवस्था हुनु भएन। यसको लागि एउटा कुरा त्यो भयो भने यदि जसको झरेको छैन उसलाई झर्न नदिने हो भने रोकथाममूलकमा काम गर्नु पर्यो, त्यसमा किशोर किशोरीसँग काम गर्नु पर्यो, युवासँग काम गर्नु पर्यो, महिलासँग काम गर्नु पर्यो र एउटा चाहिँ प्रौढ महिलाहरूसँग पनि यो विषयमा चाहिँ काम गर्नु पर्यो, उहाँलाई सचेतीकरण गर्नु पर्यो र त्यो सँगसँगै श्रीमानले गर्नु पर्यो, परिवारले गर्नु पर्यो, छोराछोरीले पनि यो खालको कुराहरू चाहिँ गर्नु जरुरी छ। प्रत्येक घरले प्रत्येक मान्छेले थाहा पाउनुपर्छ पाठेघरको महत्त्व के छ भन्ने कुरा, त्यो हिसाबले जरुरी छ।
प्रजनन अधिकार कार्यक्रमका प्रशिक्षक ईश्वरी नेपाल र सावित्री गिरी। अब अर्को सन्दर्भ, मध्य र सुदूरपश्चिमका जिल्लामा सङ्कलित दूध भण्डारण गर्ने नेपालगञ्ज उद्युग्ध वितरण आयोजना पिपरीमा भण्डारण क्षमता कम हुन थालेको छ। दैनिक 8,000 लिटर दूध भण्डारण हुने आयोजनामा अहिले 15,000 लिटर जम्मा हुन थालेको छ। आयोजनामा भण्डारण भएको दूध जिल्ला बाहिर ढुवानी गर्ने ट्याङ्कर अभाव हुँदा भण्डारण गर्न समस्या भएको हो। दैनिक 8,000 लिटर दूध सङ्कलन हुँदा आयोजनाको भण्डारण क्षमता 2 दिनमै क्षमता पूरा हुने गरेको छ। आयोजनामा दूध सङ्कलनका लागि तत्काल 25,000 लिटर क्षमता भण्डारण जरुरी रहे पनि 15,000बाट काम चलाउ भइरहेको आयोजना प्रमुख गोपाल दाहालले बताउनुभयो। 2 दिनमै आयोजनाको दूध भण्डारण ट्याङ्की भरिन्छ। उहाँले भन्नुभयो, क्षमता अपुग हुँदा 2-3 दिनसम्म दूध चिस्याउन केन्द्रमा राख्नुपर्छ। सामान्यतया दूध चिस्याउन केन्द्रहरूबाट 2 दिनमा आयोजनामा ल्याउने गरिए पनि क्षमता भण्डारण अभावमा 3 दिनसम्म राख्नुपर्ने प्रमुख दाहालले बताउनुभयो। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बसाले लेख्नु भएको छ।
शान्ति सम्झौता भएको स्मरणमा मङ्सिर 5 गते नेपालगञ्जमा वर्षिनी हुने म्याराथन अन्तर्गत यस वर्षको तयारी तीव्र पारिएको छ। नेपालगञ्ज म्याराथन 3रो संस्करणमा हुँदैछ। क्रिएटिभ ह्यान्ड्सले हिजो पत्रकार सम्मेलनबाट 3रो संस्करणको कार्यक्रम सार्वजनिक गरेको छ। यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ। पुरुष खुल्ला विजेताले 55,000 रुपियाँ जित्नेछन्। गत वर्षभन्दा यो 5,000 बढी हो। दोस्रोले 25,000 र तेस्रोले 15,000 प्राप्त गर्नेछन्। आठौँ स्थानसम्म आउनेलाई पुरस्कृत गर्ने क्रममा चौथोदेखि आठौँले क्रमशः 10, 8, 7, 6 र 5,000 पाउने हेन्ड्स अध्यक्ष टिएस ठकुरीले बताउनुभयो। नेपालगञ्ज रङशालाबाट सुरु भई कोहलपुर चौराहादेखि 800 मिटर उत्तरतर्फ पुगी सोही रोड हुँदै पुनः रङशालामा आएर टुङ्गिने म्याराथनमा राष्ट्रिय स्तरका खेलाडी सहभागी हुनेछन्। त्यस्तै जुम्ला, कालीकोट लगायतका कर्णालीका जिल्ला र प्रदेश 5, 6 र 7 का खेलाडीले भाग लिँदैछन्। साबिक विजेता आर्मीमा कृष्ण बस्नेत हुनुहुन्छ। कान्तिपुरमा नेपालगञ्ज म्याराथनको तयारी शीर्षकमा खबर छापिएको छ। पश्चिम डायरीमा योजना तर्जुमा गर्दै छुट नै नहुने बालबालिकाका सवाल।
बालबालिकाहरूको लागि खेल्ने ठाउँहरू अनि सेफ ठाउँहरू चाहिन्छ। बालबालिकालाई कानुन अझै चाहिन्छ अनि बालबालिकाहरूको बाल विवाह हुन्छ, त्यसको लागि नि हामीलाई कानुनहरू गराउनु पर्यो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
ए सोनु, के सोचिरहेको?
हेर न सानु, आर्थिक अवस्था साह्रै बिग्रियो, सुधार गर्न कोरिया जाउँ कि भनेर सोच्दैछु।
कोरिया जानका लागि त कोरियन भाषा पढ्न पर्यो नि।
पढ्न त पढ्ने, तर कहाँ?
मध्य पश्चिमकै सबैभन्दा पुरानो र हालसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल A1 एजुकेसन सेन्टर लाटेकोइली सुर्खेत छँदैछ नि। त्यहाँ त शान्त, सुन्दर र रमणीय वातावरणमा अत्याधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सिकाइन्छ नि, त्यही जाने
हो। तपाईँहरू पनि विगत 11 वर्षदेखि अध्ययनरत दक्ष प्रशिक्षकसँग कोरियन भाषा सिक्न चाहनुहुन्छ भने सुर्खेतको लाटीकोइलीमा रहेको A1 एजुकेसन सेन्टरलाई सम्झनुहोस्।
यस वर्षको PBT तथा CBT का कक्षाहरू सञ्चालन भइसकेको र सीमित विद्यार्थीलाई भर्ना लिइने भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ।
प्रशिक्षक श्री डायमन्ड ज्योति शर्मा, A1 एजुकेसन सेन्टर लाटीकोइली सुर्खेत। सम्पर्क नम्बर 98-585-738 र 98-161-99-738।
यो कृष्ण सार FM
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज FM र बर्दियामा साथी FM पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार FM.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय तहमा अहिले योजना छनौट गर्ने काम भइरहेको छ। लक्षित वर्ग अन्तर्गत बालबालिकाका लागि पनि बजेट विनियोजन गर्नुपर्ने हुन्छ। यसैबीच साथी शम्भु थारूले योजना तर्जुमा गर्दा छुट नै नहुने सवालबारे बालबालिकाहरूलाई सोध्नु भएको छ। सुनौ विभिन्न क्षेत्रका बालबालिकाहरूको भनाइसहितको आजको नागरिक आवाज।
साहिल अन्सारी, त्यो नगरसभाबाट खास गरी लक्षित वर्ग बालबालिकाहरूको लागि नेपालगञ्ज महानगरपालिकाले विशेष रूपमा बाल उद्यानको विषयलाई लिएर ल्याउन जरुरी छ, जो कि त्यो विशेष बाल श्रमको ल्याउनु छ, बाल विवाह अन्त्यको लागि ल्याउनु छ र समग्रमा बाल अधिकारको प्रवर्धन होस्, संवर्धन होस् भन्ने खालको नीति तथा कार्यक्रम ल्याउन अति आवश्यक छ।
मेरो नाम नुरजहाँ राई हो। बाल श्रम सम्बन्धी कार्यक्रमहरू अनि बाल विवाह सम्बन्धी जस्तै सडक नाटक, र्याली, अभियान अनि आज भोलिको बालबालिकाहरूमा सबभन्दा बढी जस्तै साइबर क्राइममा धेरै जस्तो बालबालिकाहरू परेछन्, त्यस्तो साइबर क्राइम सम्बन्धी हामीले कार्यक्रम सञ्चालन गर्ने, नगरपालिकाले नछुट्याइदिएर साइबर क्राइम सम्बन्धी जानकारी गर्ने कार्यक्रमहरू हाल्ने।
आत्मराम वर्मा, जुन चाहिँ छुट्नै नपर्ने हुन्, जस्तै कि विभिन्न समस्याहरू छ, बाल विवाह, बाल श्रम, यो सचेतनामूलक कार्यक्रम गर्नको लागि एकदमै महत्वपूर्ण रहेको छ, यी योजनाहरू त एकदम छुट्नै नपर्ने हुन्।
मेरो नाम हो लक्ष्मी बेस। अब बाल क्लबबाट ग्रेजुएट भएर हामीले केही गर्नु पर्यो, बाल मैत्री बनाउन ग्रेजुएटले पनि तालिम लिएर कुनै जागिर आफ्नो गर्न भन्न सकिन्छ भनेर यो हाम्रै छुट्याउनै पर्ने आवश्यक हुन्छ। हामी पनि आफ्नो वडामा बाल बालिका नभएर पनि ग्रेजुएट टिम भएर हामी केही गर्न सक्छौँ आफ्नो टिममा। हाम्रो वडामा कतिपय बाल बालिकाहरू पढ्न जाँदैन, त्यस्ताको लागि त्यो ठाउँमा छात्रवृत्ति दिएर पढाउन चाहिँ पठाउँथ्यो।
मेरो नाम सवर्णा गुरुङ। बाल बालिकाहरूको लागि खेल्ने ठाउँहरू अनि सेफ ठाउँहरू चाहिन्छ, बाल बालिकालाई कानुन अझै चाहिन्छ, अनि बाल बालिकाहरूको बाल विवाह हुन्छ त्यसको लागि नि हामीलाई कानुनहरू गराउनु पर्यो। हामीले कता गएर उजुरी गर्नुपर्ने, कसरी गर्नुपर्ने, को सम्बन्ध गरेर गर्नुपर्ने, त्यस्तो हामीलाई सब थाहा हुनुपर्छ। त्यस्तो तालिमहरू पनि चाहिन्छ।
जेलबाट छुटेर आएका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। बाँके राप्ती सुनारी गाउँपालिका वडा नम्बर एक भवानीपुरमा गत भदौ 31 गते भएको हत्याको घटनामा आफ्नै साथीको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको हो। रुकुम भूमि गाउँपालिका तीन घर भएका धुर सोल्टी भनिने सन्त कुमार पुनको हत्यामा सोही गाउँपालिकाको वडा नम्बर 8 39 वर्षीय रणबहादुर रोकाको मुख्य संलग्नता रहेको तथ्य प्रहरीले खुलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले हिजो घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन प्रवक्ता सुधीर शाहीले मृतक पुन र 39 वर्षीय रणबहादुरले एउटै अपराधमा जेल सजाय काटेको र जेलमै हुँदा व्यक्तिगत रिसिभी बढेको हुन सक्ने बताउनु भयो। आजको सद्भावमा खबर प्रकाशित छ।
आगामी प्रदेश र सङ्घको निर्वाचनलाई मध्यनजर राख्दै बाँकेका सरकारी अधिकारीहरूले सुरक्षाको दृष्टिकोणले मतदान केन्द्रको अवस्थाबारे अवलोकन गरेका छन्। बाँके जिल्लाको राप्ती सुनारी गाउँपालिका अन्तर्गतका विभिन्न मतदान केन्द्रको सुरक्षा अवस्थाबारे अवलोकन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिनुभयो।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान बाँके शाखाले देउसी भैलोमा सङ्कलन गरेको केही रकम मृगौला पीडितलाई सहयोग गरेको छ। शाखाले हिजो ढकरीमा आयोजना गरेको मैत्रीपूर्ण वनभोज कार्यक्रममा नेपालगञ्जकी मृगौला पीडित कलाकार उजेली नेपाली सुस्मितालाई शाखाका अध्यक्ष वीरेन्द्र सिंह ठकुरी र होटल व्यवसाय सङ्घ बाँकेका अध्यक्ष बलराम भट्टराईले संयुक्त रूपमा नगद 10,000 सहयोग प्रदान गर्नुभएको हो। आजको मिसन टुडेमा खबर प्रकाशित छ। त्यस्तै बैतडीमा सिगास गाउँपालिका 6 थालाकाँडा स्थित भूमिराज मावि चन्दाको भरमा सञ्चालन हुँदै आएको छ। कक्षा अनुसार दरबन्दी नहुँदा 10 कक्षासम्म पढाइ हुने विद्यालय अभिभावकको चन्दाले सञ्चालन हुँदै आएको छ। आर्थिक अवस्था कमजोर भएका अभिभावकले निजी स्रोतका शिक्षकको तलब जुटाउन समस्या खेप्नु परेको छ। आजको नागरिक पश्चिमेलीमा बिरा गडाले लेख्नु भएको छ।
पटक पटकका चुनावमा अनौठो निर्णय गरेको रोल्पाको थवाङ हिजो आज सुनसान छ। निर्वाचनको मिति नजिकिँदै गर्दा पनि यहाँ चुनाव माहौलले छोएको छैन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको थवाङमा चुनाव खारेजीको नारा भने सुनिन थालेको खबर नागरिकमा छ। उता जाजरकोटमा आगामी मङ्सिर 10 गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा 116 मतदान केन्द्र कायम गर्दै निर्वाचनको तयारी तीव्र पारेको खबर जनक किसीले नागरिकमा लेख्नु भएको छ। यस्तै हुम्लामा पनि दलहरूले मङ्सिर 10 गते हुने निर्वाचनको प्रचारलाई अघि बढाएका छन्। हुम्लाबाट प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएका दलहरूले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रचार प्रसार अभियानलाई तीव्रता दिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा नवराज महत्राले लेख्नु भएको छ। पश्चिम डायरीमा अब नागरिक मत सङ्घ र प्रदेश निर्वाचनमा महिला सहभागिता बढाउने उपायबारे यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 इता शर्माको विचार।
केन्द्र र प्रदेशको चुनावमा त अब महिलालाई 33% अनिवार्य भनिया छ, त्यस कारणले पनि महिला सहभागिता गराउनै पर्ने। तर पनि अहिले चाहिनेको अवस्था अझै पनि महिलाहरू चाहिँ नि नेतृत्व गर्ने पहुँचमा पुगेका महिलाहरूलाई चाहिँ नि सबै राजनीति दलले चाहिँ नि समेटेर कमसेकम त्यो पदहरूमा महिलालाई कुनै ठाउँमा पुरुषकै ठाउँमा पनि दिन सकेको भए अझै केही मात्रामा महिला पुग्थे। र अनि त्यसमा चाहिँ नि पार्टीले खास गरी जहाँनिर अब अहिले सङ्घमा र प्रदेशमा टिकट दिन गइराखिया छ, कतैको दिइसकिया छ, कतै बाँकी भएका तराईमा छ, त्यसमा पनि अलिकति अलिक सोचनीय गहिराई भूमिका खेलेर कमसे कम महिलाका सकेसम्म 33% नभइकन 40% हुने हिसाबले चाहिँ दिन सकेको भए अझै पनि राम्रो हुन्थ्यो। र होइन जहाँसम्म अब एकचोटि अब नेतृत्वमा पुगिसकेका दिदी बहिनीहरूले चाहिँ नि उहाँहरूले पनि एकदम संवेदनशील भएर कुन ठाउँमा जान चाहिन्छ त्यो ठालको त्यतातिर भूमिका गरेर उहाँले उतातिर लमिन गरेर अलिकति हिजो छोडेका दिदीबहिनीलाई त्यो ठाउँ पुर्याइदिन सकेको भए पनि कमसे कम त्यो हिसाब पनि हुन्थ्यो। त्योमा पनि सानुभूति दिदीबहिनीले पनि नदेखाइदिएको अवस्था र पार्टीले पनि बजाइदिएको दिएर झन् पर्ने महिला पनि नपर्ने अवस्था पार्टीबाट पनि त्यो भूमिका खेल्दाखेरिमा चाहिँ नि अहिले चाहिँ नि महिला चाहिँ यो प्रदेशको सङ्घको चुनावमा त महिलाहरू अझ न्यून नै पुग्ने हुन् कि जस्तो पनि हाम्रो सोचाइमा आइरहेको छ। महिलाहरूलाई पनि कुनै ठाउँमा पुर्याउनको निमित्त पार्टीले पनि खेल्न पर्ने भूमिका हो भन्ने कुरा चाहिँ नि आफ्नो आफ्नो पार्टीबाट सबै दिदी बहिनीलाई अनुरोध गर्न चाहिँ नि भनिरहेको छु अहिले पनि होइन।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्ज भन्सार प्रकरण, बिना भन्सार दुई वर्षमा 7 ट्रक, सिलसिलेवार तस्करी, कुनै पनि घटनामा कर्मचारीलाई कारवाही भएन, भन्सारको क्यामेरा बिग्रियो।
आचार संहिता विपरीत प्रदेश नम्बर 6 मतदाता ओसार्न हवाई चार्टर, 7 जिल्लामा चुनावलाई 500 प्रहरी अपुग, डोल्पाका स्थानीय तहमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा।
बाँकेमा दुध भण्डारमा समस्या, क्षमता भन्दा बढी दुध संकलन, महिलाहरूको पाठेघर खस्ने समस्या प्रति नेपालगञ्जका जनप्रतिनिधि चिन्तित।
र बाँकेका बाढी पीडितलाई चिसोको चिन्ता, नेपालगञ्ज म्याराथन 2017 घोषणा तयारी सुरु।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म राकेश बिदा हुन्छौँ। आज कार्तिक 14 गते मंगलबार, अक्टोबर 31 तारिक, आज हरिबोधनी एकादशी। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।